الحمد لله وكفى سلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولما برزوا لجالوت وجنوده قالوا ربنا افرغ علينا صبرا وثبت اقدامنا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم ولما برزوا لجالوت وجنوده اور جب سامنے ہوئے جالوت اور اس کے فوجوں کے قالو تو کہا تالوت کی فوجوں نے ربنا اے ہمارے رب افرغ علینا صبرن ڈال دے ہم پر صبر وثبت اقدامنا اور جما دے ہمارے قدموں کو وانصرنا علی القوم الکافرین اور ہماری مدد کیجئے اس کافر قوم پر. پچھلی کلاس میں اگر یاد ہو تو پچھلی آیتوں کے اندر تذکرہ چل رہا تھا تالوت علیہ السلام کی فوج کا, اور تالوت علیہ السلام اپنا لشکر لے کے آئے اور لشکر کو ایک نہر کے اوپر لے آئے اور کہا یہ تمہارا ٹیسٹ ہے, تمہارے اللہ تعالیٰ تمہاری آزمائش کریں گے کہ جو لوگ اس میں سے پانی پی لیں گے وہ لوگ اس فوج میں شامل نہیں ہوں گے, وہ میرے قریبی بندے نہیں ہوں گے, اور جو صبر کریں گے اپنی خواہش کو دبائیں گے اور اس نہر کا پانی نہیں پئیں گے وہ لوگ پھر فوج میں سے ہوں گے. اور اللہ تعالیٰ فرماتے ہیں کہ ان میں سے اکثر لوگوں نے وہ پانی جو ہے وہ پی لیا اور ان کے اندر اب فوج میں ہونے کا جذبہ ہی نہ رہا. چنانچہ جب وہ نہر پار کر کے دوسری طرف گئے تو بہت ہی تھوڑے سے لوگ تھے, تو انہوں نے کہا کہ یا اللہ ہم کیسے لڑیں گے ادھر, اور کچھ نے تو کہہ دیا کہ ہماری تو طاقت ہی نہیں ہے کہ ہم جالوت اور اس کی فوجوں کے ساتھ لڑائی کریں. تو ان میں سے کچھ اللہ والے تھے, انہوں نے کہا کہ اللہ سے ہم نے ملنا ہے, اور انہوں نے جذبہ دلایا دوسروں کو. اور کیا کہہ کے جذبہ دلایا, قرآن پاک کی مشہور آیت ہے یہ, کم من فئت قلیلت غلبت فئت کثیرت باذن اللہ. کتنی مرتبہ ایسا ہوا کہ چھوٹے لشکر نے بڑے لشکر کے اوپر کامیابی حاصل کر لی, غلبہ حاصل کر لیا اللہ کے حکم سے. تو وہ چھوٹے سے لوگ تھے, تھوڑے سے لوگ تھے, ان میں بھی کچھ اللہ والے تھے, انہوں نے یہ جذبہ دلا دیا. اب اس مبارک آیت میں اللہ تعالیٰ فرماتے ولما برزوا لجالوت وجنود, واقعی جب فائنلی یہ تھوڑا سا لشکر تالوت کا, جالوت کے اتنے بڑے لشکر کے سامنے, یہ نیکوں کا تھوڑا سا لشکر اور جالوت کا اتنا بڑا لشکر جب آپس میں ایک دوسرے کے سامنے ہوئے تو دیکھنے میں تو ایسے لگتا تھا کہ چھوٹے والے جو چھوٹا لشکر ہے اس کو تو تباہ کر دیا جائے گا, مگر تباہ کرنے والوں نے ایک عمل کیا, اور وہ کیا تھا, انہوں نے دعا کی اللہ سے, دل کی گہرائیوں سے دعا کی. اور یہ دعا کرنا جو ہے یہ اللہ تعالیٰ کو بڑا پسند ہے, اسی لیے فرمایا کہ جس پر, حدیث پاک میں آتا ہے, جس پر دعا کے دروازے کھل گئے اس پر اللہ کی رحمت کے دروازے کھل گئے. کیا مطلب, کہ جس کی طبیعت میں دعا شامل ہو گئی, جو صبح شام دعا کرنے والا بندہ ہے, ہر خوشی میں بھی اس کی دعا کی طرف توجہ جاتی ہے, ہر غم میں بھی اس کی دعا کی طرف توجہ جاتی ہے, تو فرمایا ایسے بندے کی اوپر اللہ کی رحمت کے دروازے کھل گئے. نبی علیہ الصلوۃ والسلام کی مبارک سنت دیکھیں گے تو ہر خوشی کے وقت کی بھی دعا موجود ہے, ہر غم کے وقت کی بھی دعا موجود ہے, باتھ روم سے نکلنے کی دعا, باتھ روم میں جانے کی دعا, کھانے کی بھی دعا, کھانا ختم ہونے کی بھی دعا, کپڑا پہننے کی دعا, کپڑا اتارنے کی دعا, سونے کی دعا, جاگنے کی. اس کا مطلب ہے ہر موقع پہ دعا جو ہے وہ شامل ہے. تو یہ آپ صلی اللہ علیہ وسلم کی مبارک سنت بھی تھی کہ آپ کی طبیعت میں دعا شامل تھی, اور جس کی طبیعت میں بھی دعا ہوگی اللہ کی رحمت اس پر نازل ہو جائے گی, رحمت کے دروازے اس کے لیے کھل جائیں گے. اور یہ جو لشکر تھا تھوڑے سے لوگوں کا, یہ اللہ والوں کا لشکر تھا, طبیعتوں میں دعا تھی تو بڑی اخلاص کے ساتھ انہوں نے کہا کہ اللہ نے مدد کرنی ہے تو اللہ سے مدد کو پکارا. فرمایا قالوا ربنا افرغ علینا صبرا, اے ہمارے رب ہم پر صبر نازل کر دے, یعنی ہمارے دلوں میں صبر ڈال دے, کوئی بات نہیں اگر یہ بہت ہے ہم صبر کے ساتھ. وثبت اقدامنا, اور ہمارے قدموں کو جما دیجئے. وانصرنا علی القوم الکافرین, اور ہماری مدد کیجئے اس قوم, اس کافر قوم کے اوپر. تو جس کے اوپر دعا کے دروازے کھل گئے اس پر اللہ کی رحمت کے دروازے کھل گئے. آج ہمارا سب سے بڑا مسئلہ ہی یہی کہ دعا کے دروازے کھلے نہیں ہیں, ہم نے اپنے لیے دعا کے دروازے کھولے نہیں. جو زیادہ دعا کرتا ہے اللہ تعالیٰ اس سے زیادہ خوش ہوتے ہیں. حدیث پاک میں آتا ہے کہ تم کو اگر جوتے کا تسمہ بھی مانگنا ہو تو وہ اللہ سے مانگو, اگر تمہارے جوتے کا تسمہ ٹوٹ جائے وہ بھی اللہ سے مانگو. اور ایک اور حدیث میں آتا ہے کہ جو اللہ سے نہیں مانگتا اللہ اس سے ناراض ہو جاتے ہیں, یعنی جو دعا نہیں کرتا نا اللہ اس سے ناراض ہو جاتے ہیں, پھر اللہ کی رحمت کے دروازے بند ہو جاتے ہیں. اور کئی مرتبہ لوگ جو ہیں وہ کہتے ہیں کہ جی ہم دعا کیا مانگے, کیونکہ ہم کہتے ہیں کہ جی فوراً ہماری دعا قبول ہونی چاہیے, وہ دعا نہیں فوراً جو قبول نہیں ہوتی تو ہم دعا مانگنا ہی چھوڑ دیتے. اور کچھ عورتیں ماشاءاللہ وہ کہتی ہیں جی ہماری تو سنتا ہی نہیں, نعوذ باللہ, ہماری سنتا نہیں, کیسے نہیں سنتا جی. حدیث پاک میں آتا ہے کہ جس نے دعا مانگی اللہ تعالیٰ اس کی دعا کو قبول کرتے ہیں. ہاں دعا کی قبولیت کے تین طریقے ہیں. ایک طریقہ تو یہ کہ اللہ تعالیٰ جس نے دعا مانگی اس کی دعا من و عن قبول فرما لیتے ہیں, جو دعا مانگی وہ دعا قبول کر لی. اور دوسرا یہ ہے کہ دعا کو قبول تو اسی طرح نہیں کرتے مگر اس کے بدلے میں ایک بڑی مصیبت دور فرما دیتے ہیں. اور تیسری قبولیت کی طریقہ یہ ہے کہ دعا کو من و عن بھی قبول نہیں کرتے, دنیا کی پریشانی بھی دور نہیں ہوتی, اس دعا کو آخرت میں ذخیرہ بنا لیتے ہیں. حدیث پاک میں آتا ہے کہ جب انسان دعا کرنے والا اپنی اس دعا کو آخرت میں اس کا اجر جب دیکھے گا تو وہ کہے گا کاش کہ میری دنیا کی کوئی بھی دعا دنیا میں قبول نہ ہوئی ہوتی, اس آخرت میں ہی ذخیرہ بنا دی جاتی. دعا اللہ نے قبول کرنی ہے. ہماری غلطی یہ ہے کہ ہم دعا جو ہے اس کے آداب کا خیال نہیں کرتے, اس لیے ہم دعا سے مایوس ہو جاتے ہیں, دعا کے دروازے بند کر دیتے ہیں, اسی لیے اللہ کی رحمت کے دروازے بھی بند ہو جاتے ہیں. اللہ کی رحمت کے دروازے اس کے لیے کھلتے ہیں جس کے لیے دعا, جس پر جس نے اپنے لیے دعا کے دروازے کھول لیے. تو دعا کے آداب کی رعایت نہیں کرتے. دعا کے ایک ادب جس کی ہم رعایت نہیں کرتے وہ یہ ہے کہ ہم چاہتے ہیں بس جیسے دعا مانگی نا فوراً دعا قبول ہو جائے. صبح فجر میں دعا مانگی ہے تو بس شام تک دعا قبول ہو جائے. اللہ اکبر بھائی, یہ دعا ہے, یہ کوئی آپ اپنے آفس کے مینیجر کے ذمہ کام تو نہیں لگا رہے نا کہ بھائی یہ کر دو, صبح یہ کہوں گے اور شام جو ہے شام تک یہ کام ہو جانا چاہیے. یہ دعا تو ایک التجا ہے, ایک ریکویسٹ ہے, ایک بڑے کے سامنے عاجزی کا مظاہرہ ہے. اور ہم یہ کہتے ہیں کہ نہیں جی بس صبح میں نے دعا کی اور شام تک دعا قبول نہیں ہوئی تو ہم کہتے ہیں جی ہماری تو سنتا ہی نہیں. कई मरतबा बच्ची होती है नौजवान, एक जगह उसका जहन बन जाता है कि जी यहाँ शादी होनी है, दुआ भी करती है और वालदैन से भी दुआ के लिए कहती है और वहां शादी नहीं होती। अब बस नाराज, सबसे नाराज, वालदैन से भी नाराज, भाई बहनों से भी नाराज, रिश्तेदारों से भी नाराज और नाउज बिल्ला अल्लाह से भी नाराज। भाई आपको क्या पता कि आप जहां रिश्ता करना चाह रही हैं उसमें आपके लिए बेहतरी है या नहीं है, ये तो अल्लाह ताला जानते हैं। मुमकिन है कि जहां आपका दिल था, जिसके लिए बड़ी दुआएं की, वहां आप अगर हो जाता तो जिंदगी भर का गम मिलता, तो फिर क्या करते। तो इंसान को तो नहीं पता होता है, पता नहीं किस वक्त की मांगी हुई दुआ होती है, अल्लाह ताला उसकी बरकत से ये परेशानी दूर कर देते हैं। तो इंसान को नहीं पता होता उसके लिए बेहतर क्या होता है, वो तो मांग रहा होता है अपने जहन के मुताबिक। अल्लाह ताला उस दुआ की कबूलियत यूं रखते हैं कि उसके बदले में बड़ी मुसीबत को दूर कर देते हैं। भाई कई मरतबा हमारी जिंदगी में ऐसा हुआ, हर एक की जिंदगी में ऐसा, बड़ा एक्सीडेंट होने वाला था, अल्लाह ने बाल बाल बचाया। पता नहीं कौन से वक्त की मांगी हुई दुआ होती है कि इसकी बरकत से अल्लाह ताला बचा लेते हैं। तो दुआ की कबूलियत का एक तरीका यह है कि अल्लाह ताला उस दुआ की बरकत से इंसान को जो है वो बड़ी मुश्किल से जो है वो बचा लेते हैं। तो दुआ की कबूलियत में एक चीज जिसका हम ख्याल नहीं करते, अदब का जो ख्याल नहीं करते, वो ये है कि हम चाह रहे होते हैं कि बस जैसे हमने दुआ मांगी वैसे ही वो दुआ जो है वो कबूल हो जाए। और दूसरा जो हम लिहाज नहीं करते अदब का, वो ये है कि हम दुआ कई मरतबा मांग नहीं रहे होते, दुआ बस पढ़ रहे होते हैं, बस जुबान से पढ़ रहे होते हैं और दिल हाजिर नहीं होता। हालांकि दुआ जो है वो जुबान का अमल नहीं है, दुआ तो दिल का अमल है। जुबान से ना भी मांगे दुआ और दिल में मांग रहे हो तो वो दुआ अल्लाह के यहाँ कबूल। हमारे हज़रत फरमाते हैं कि एक मरतबा मैं दुआ नमाज पढ़ के और हाथ उठाए दुआ के लिए, बराबर में एक जानने वाले साहब थे, उन्होंने भी दुआ के लिए हाथ उठाए, मैंने दुआ मुकम्मल करके हाथ को चेहरे पे फेरा और उन्होंने भी हाथ को चेहरे पे फेरा। फरमाते हैं करीबी जानने वाला था, तो मैंने उससे पूछा कि हाँ जी आज आपने क्या दुआ मांगी। उन्होंने आगे से कहा कि हजरत मुझे तो याद भी नहीं कि मैंने क्या दुआ मांगी। तो पता चला कि ये साहब दुआ नहीं मांग रहे थे, ये दुआ पढ़ रहे थे। और दुआ जो है वो पढ़ने से कबूल नहीं होती, दुआ मांगने से कबूल होती है। जिस बंदे ने 5 रुपया और 10 रुपया फकीर ने मांगना होता है ना आपसे, आप देखें वो किस तरह मांग रहा होता है, कितनी तवज्जो के साथ, कितनी आहुजारी के साथ, कितनी आजिजी के साथ मांग रहा होता है। और फिर आपसे इस तरह वो मांगता है और ऐसे ऐसे वास्ते और ऐसे ऐसे अल्फाज इस्तेमाल करता है, बंदा मजबूर हो जाता है कि जी इसकी मदद कर देनी चाहिए। तो जिसने 5 रुपए और 10 रुपए मांगने होते हैं वो इतनी आजजी और इतनी तवज्जो और इतनी वास्तों के साथ और इतनी ज्यादा रुजू के साथ मांग रहा होता है। तो जिसने अल्लाह से बड़ी बड़ी नेमतें मांगनी है, जन्नत मांगनी है, तो सोचिए उसको कितनी आजजी के साथ, कितनी ज्यादा तवज्जो के साथ और कितनी ज्यादा दिल की हुजूरी के साथ मांगनी चाहिए। तो आज हमारी दुआ का हाल ये कि दुआ हम मांगते नहीं है, दुआ हम पढ़ते हैं। हज्जाज बिन यूसुफ मुसलमानों का एक बड़ा ही खूनखार बादशाह था, जालिम बादशाह था। एक मरतबा बैतुल्ला शरीफ के तवाफ के लिए आया तो बैतुल्ला शरीफ में हरम में देखता है कि एक नाबीना आदमी बैठा है और दुआ मांग रहा है, मगर दुआ जो है मांग नहीं रहा, पढ़ रहा है और अल्लाह ताला से कह रहा है अल्लाह ताला मुझे बीनाई अता फरमा। तो हज्जाज को ये लगा कि जी इसकी कोई इतनी नीयत नहीं है बीनाई की, बस बैठा जो है हरम में तो बैठे बैठे कह रहा है, तो कोई ऐसी दिल से दुआ नहीं मांग रहा। हज्जाज ने जाके उसको पैर से ठोकर लगाई और कहा ए बूढ़े तुझे पता है मैं कौन? तो बूढ़े ने आगे से कहा मैं नाबीना हूं, मुझे क्या पता आप कौन? उसने कहा मैं हज्जाज हूं। तो बूढ़े नाबीना बंदे ने कहा, ओ बादशाह सलामत आप? उसने कहा, हाँ, और मैं देख रहा हूं कि तू दुआ दिल से कोई नहीं मांग रहा, तू अपनी बिनाई की दुआ मांग रहा है, और ऐसा लग रहा है कि तू मांग कोई नहीं रहा। मैं तवाफ के लिए जा रहा हूं, और मेरी तवाफ से वापसी तक अगर तेरी बिनाई वापस नहीं आई तो मेरा आदमी तुझे कत्ल कर देगा। और एक आदमी को खड़ा कर दिया कि ये यहां से भागने ना पाए, और हज्जाज चले गया तवाफ के लिए। अब इसको पता था बूढ़े को कि हज्जाज अगर ये कहता है मैं कत्ल कर दूंगा, वो तो कत्ल कर देता है। अब पहले जो गफलत के साथ दुआ मांग रहा था, अब उसको पता है कि अब अल्लाह कदर ही है। तो अब वो जो दुआ थी उसका रंग ही बदल गया, उसमें आजजी जो है वो फूट फूट के आने लगी। कभी दुआ में सजदे कर रहा है, आंसू बहा रहा है, अल्लाह के सामने जारी कर रहा है, वास्ते दे रहा है कि या अल्लाह इसके तवाफ से पहले पहले ये बिनाई लौटा दे, कि पहले तो सिर्फ बिनाई का मामला था, अब तो मेरी जान का मामला है। इतनी आजजी, इतना रोना, इतने सजदे किए कि किताबों में लिखा है कि अभी हज्जाज का तवाफ मुकम्मल नहीं हुआ था, अल्लाह ताला ने इस बूढ़े की बिनाई को वापस लौटा दिया। तो पता चला कि दुआएं वो कबूल होती हैं जो मांगी जाएं, जो पढ़ी जाती हैं, दिल की हाजिरी के बगैर पढ़ी जाती हैं, वो दुआएं कहां कबूल होती हैं। तो दुआओं की कबूलियत में हम ये गलती करते हैं कि हम दुआ पढ़ते नहीं हैं, हम दुआ मांगते नहीं हैं, हम दुआ पढ़ते हैं। सलाहुद्दीन अय्यूबी मुसलमानों के एक नेक बादशाह गुजरे, बड़े ही अल्लाह वाले थे, बड़े ही नेक बादशाह थे। एक वक्त ऐसा आया कि फौज कमज़ोर हो गई और जो काफिर फौज थी उसने हमले का ऐलान कर दिया कि जी हम हमला करने वाले हैं, और काफिर फौज जो है वो समंदरी रास्ते से आ रही थी। और सलाहुद्दीन अय्यूबी के जब पता चला तो उसके जहन में आया कि अगर ये आ रहे हैं तो ये तो तहस नहस करके रख देंगे। ईशा के वक्त मस्जिद में गए और नमाज पढ़ी, और नमाज के बाद सोचा कि मैं अल्लाह से मांगता हूँ कि या अल्लाह अपनी रहमत का मामला फरमा, ये काफिरों की फौज जो है इनका बहरी बेड़ा जो है वो आ रहा है, मुसलमानों को तहस नहस करने वाला है, और या अल्लाह हम कमज़ोर हैं। तो दुआ मांगी और इतनी तवज्जो से मांगी, हर चीज़ से हट कट के मांगी, ऐसी आजजी के साथ मांगी कि दुआ मांगते चले गए, अल्लाह के सामने आंसू बहाते चले गए, हत्ता के सुबह फजर की अजानें हो गईं और पता भी ना चला, फजर की अजानों तक मांगते चले गए। ये अल्लाह ने दुआ के दरवाजे इस बादशाह पे खोले हुए थे कि फजर तक दुआ मांग ली ईशा से लेके, पता भी ना चला, हम तो 5 मिनट मांगते और भाग गए। चुनांचे फजर की जब अजान हो गई तो सोचा फजर की नमाज पढ़ के ही अब जाऊं, तो फजर की नमाज पढ़ी और नमाज पढ़ के मस्जिद से बाहर निकले तो आंख नजर पड़ी एक अल्लाह वाले पे, बड़े बुजुर्ग थे। सलाहुद्दीन अय्यूबी ने सोचा कि इनके पास भी जाऊं और इनसे भी जाके गुजारिश करूं कि हजरत दुआ करें कि दुश्मन का बहरी बेड़ा निकला हुआ है, मुसलमानों को तहस नहस करने आ रहा है। तो ये बुजुर्गों के पास गए और बुजुर्गों से जाके कहा, हजरत दुआ फरमाएं कि दुश्मन का बेड़ा आया हुआ है, बेड़ा निकल गया है समंदरी रास्ते से और मुसलमानों को तहस नहस करने आ रहा है। उन बुजुर्गों ने इनकी तरफ नजर उठाई और कहा, सलाहुद्दीन, ये जो दुश्मन का बहरी बेड़ा था ये तो तेरे कल रात के आंसुओं में ही डूब गया है। अल्लाह अकबर। और मालूम किया तो वाकई वो दुश्मन का बहरी बेड़ा समंदर में डूब गया था। तो पता चला कि दुआएं जो हैं वो पढ़ने से नहीं कबूल होती हैं, दुआएं मांगने से कबूल होती हैं। तो दुआओं का मांगना जरूरी है। हम कई मरतबा दुआ से जो है वो मायूस हो जाते हैं, मगर सच्ची बात यह है कि अल्लाह ताला देते हैं और अपने ज़र्फ के मुताबिक देते हैं। कोई आम इंसान से इंसान मांगेगा, कोई फकीर मांगता है तो आम आदमी 10-12 रुपए 10-20 रुपए दे देगा, थोड़ा ज़्यादा अमीर होगा तो वो 100 रुपए दे देगा, بہت زیادہ امیر ہوگا تو ہو سکتا ہے 1000 روپے بھی دے دے. بادشاہوں سے مانگتے ہیں, یہ جو چیریٹی گروپس ہوتے ہیں وہ مانگتے ہیں, تو بادشاہ لاکھوں کروڑوں روپے بھی دے دیتے ہیں. تو ہر بندہ اپنے ظرف کے مطابق دیتا ہے. اور اللہ تعالیٰ کے پاس تو آسمان اور زمین کی خزانوں کی کنجیاں ہیں, وہ اپنے ظرف کے مطابق دیتے ہیں. کئی مرتبہ مانگنے والے کا دامن چھوٹا رہ جاتا ہے اور دینے والے کی دین اس سے زیادہ ہو جاتی ہے. تو اس لیے مایوس نہیں ہونا چاہیے بلکہ خوب مانگنا چاہیے. کسی شاعر نے کہا, مایوس نہ ہو یہ میرے اللہ کا در ہے, مایوس نہ ہو یہ میرے اللہ کا در ہے, مایوس نہ ہو یہ میرے اللہ کا در ہے, مایوس نہ ہو یہ میرے اللہ کا در ہے. ہے کس لیے خاموش کھڑا, مانگ ارے مانگ, دیتا ہے کرم ان کا صدا, مانگ ارے مانگ. تو اللہ تعالیٰ چاہتے ہیں کہ مومن مانگے. ارے مانگنے پہ تو اللہ تعالیٰ دہریوں اور کافروں کو بھی عطا کر دیتے ہیں. اللہ اکبر. چنانچہ پاکستان کی ایک بہت بڑی فیکٹری میں کام کرنے والا ایک مینیجر دہریہ تھا, کافرانہ سوچ تھی, نماز بھی نہیں پڑھتا تھا, نماز پڑھنے والوں کو مذاق اڑاتا تھا. کوئی کہتا کہ جی تبلیغ پہ جانا ہے, چھٹی چاہیے, تو وہ آگے سے مذاق اڑا کے کہتا, اچھا تم جہالت پھیلانے جا رہے ہو. اس طرح کا دہریہ. کسی نے کہا کہ اس طرح کی بات نہ کرو, اللہ سے ڈرو, تو آگے سے کہتا ہے کہ تم اللہ سے ڈرتے ہوگے, میں کوئی نہیں ڈرتا اللہ سے. ایسا دہریہ, نعوذ باللہ من ذالک. اللہ کی شان, اللہ تعالی نے اس کو بیمار کر دیا, شدت بیماری میں آ گیا. نوجوان تھا, شادی کے لیے 100 رشتے آئے تھے, ایسا خوبصورت اور فائنینشلی بھی بڑا اسٹرانگ نوجوان. 100 رشتے اور اللہ نے بیمار کر دیا. بیمار ایسا کر دیا کہ بستر پہ لگ گیا. آیا تھوڑے دنوں کے لیے فیکٹری اور سب نے دیکھا کہ اتنا بیمار اور جسم سے ایسے پسینے گرتے ہیں کہ ہاتھ سے پسینے جیسے قطرے نیچے گر رہے ہیں. سب حیران کہ اس کو کیا ہو گیا ہے. پھر اس نے فیکٹری سے بہت لمبی چھٹی دی اور چلے گیا. چند مہینے بعد اس کی فیکٹری میں خبر آئی کہ جی یہ تو مرنے والا ہے, اپنی موت کے قریب ہے. سارے فیکٹری کے جو لوگ ہیں وہ اس سے ملنے کے لیے گئے. ان میں ایک بزرگ بھی تھے, نیک بزرگ تھے, وہ بھی گئے ملنے کے لیے. اس حالت میں اس نوجوان کو دیکھا تو سب کو بڑا افسوس ہوا کہ بالکل وہ جو نوجوان, جو خوبصورت لحیم شہیم مسکولر بندہ تھا, وہ ہڈیوں کا ڈھانچہ بنا ہوا ہے. ہر ڈاکٹر نے کہہ دیا کہ جی ہم اس کا علاج نہیں کر سکتے, اس کی موت قریب ہے. اور اللہ کی شان, اتنی کمزوری کہ کروٹ بھی وہ خود نہیں بدلتا, اس کی والدہ کروٹ بدلوا دیتی. یہ حال اس نوجوان کا کہ جس کی ابھی شادی ہونی تھی اور دہریہ تھا, اللہ کے وجود کو ہی نہیں مانتا تھا. آفس کے لوگوں نے کہا اپنے مالکان سے کہ جی اس کی تو کہیں اچھی ٹریٹمنٹ ہونی چاہیے. مالک بھی جو لوگ تھے وہ خدا ترس تھے کہ چلو ہمارا انجینئر ہے ایک فیکٹری کا, انہوں نے کہا جہاں بھی اس کا علاج ہوگا ہم پیسے دیں گے. پوری دنیا میں کینیڈا کی ایک جگہ تھی, وہاں پہ ایک ڈاکٹر اس مرض کا علاج کرتے تھے. तो वहां जो है उनसे बात की और इनसे अपॉइंटमेंट करवाया, और उन्होंने कहा जल्दी इसको ले आओ ताकि इसका ऑपरेशन किया जाए। अब ये जो लोग जिन्होंने ये सारा कुछ किया, ये नेक लोग थे, इन्होंने ये बिस्तर पे लेटा हुआ था, बात भी नहीं कर सकता था, उससे कहा कि जी अगर तू सेहतयाब हो गया तो तेरी वापसी की फ्लाइट हमने ऐसे करवानी है कि तू उम्रा करते हुए आए, क्या तुझे मंजूर है? अब वो इतनी फेवर जो इसको कर रहे थे, उसने हाथ सर हिला दिया और कह दिया ठीक है। अल्लाह की शान ये वहां पहुंच गया कनाडा अपने भाई के साथ। चंद महीने गुजरे तो खबर आई कि ये सेहत याब होके वापस आ गया है। सारे फैक्ट्री के लोग मिलने के लिए गए उससे, और जब उससे मिलने के लिए गए तो सबने बड़ा तजस्सुर से पूछा जी कैसे हुआ, यहां तो सारे डॉक्टरों ने मना कर दिया था, कैसे आपको सेहत मिल गई? तो उसने आगे से कहा कि अभी तो असर की नमाज का वक्त हो रहा है, पहले नमाज पढ़ते हैं फिर मैं आपको बताता हूं। सारे बड़े हैरान कि वो जो अल्लाह के वजूद को नहीं मानता और अब हमें तरगीब दे रहा है कि पहले नमाज पढ़ते हैं फिर बात करते हैं, तो सबके अंदर तजस्सुस और बढ़ गया। नमाज मुकम्मल हुई तो सबने पूछा जी बताएं क्या हुआ? कहने लगा कि मैं कनाडा पहुंचा और वहां उसने जाते ही मेरा ऑपरेशन किया कि जी ये तो बिल्कुल मरने वाला है। उसने जैसे ही ऑपरेशन किया, ऑपरेशन फेल हो गया, उसने मेरे भाई को बता दिया कि जी इसको वापस ले जाओ वरना ये फौत होने वाला है, बिल्कुल इसके अंदर ताकत ही नहीं है। मेरे भाई ने बहुत मिन्नतें की कि जी एक मरतबा फिर कर दें इसका ऑपरेशन। उन्होंने कहा कि जी कोई फायदा नहीं है। भाई के बहुत ज्यादा इंसिस्ट करने पे उन्होंने वापस ऑपरेशन कर दिया और वापस ऑपरेशन भी फेल हो गया। अब मेरे भाई को भी फिक्र लगी कि कहीं यहीं यहां फौत ना हो जाए, तो ये मुझे लेके वापस आया। मगर टिकट इस तरह बनी थी कि जद्दा में 3 दिन का स्टे था, तो 3 दिन के लिए हम दोनों को वहां रुकना पड़ा। भाई ने कहा कि भाई चलो चलते हैं मक्का, तो मुझे भी स्ट्रेचर के ऊपर मक्का ले आया और भाई ने आके उमरा किया। कहने लगा कि मैं उस रात वहां अपने कमरे में लेटा हुआ, क्योंकि मैं तो चल भी नहीं सकता था, बोल भी नहीं सकता था, मैंने अपने दिल में अल्लाह से दुआ की कि अल्लाह अगर तू मौजूद है। अब देखो एक काफिर दहरिये की दुआ कैसी होती है, कहने लगा अल्लाह अगर तू मौजूद है तो मुझे इतनी हिम्मत अता फरमा कि मैं अपने पैरों पे चल के तेरे घर का तवाफ करूं। अल्लाह अकबर। कहने लगा खुद कि सुबह जब उठा तो मुझे अपनी टांगों में कुछ ताकत महसूस हुई, तो मैं उठ के बैठ गया। बहुत अरसे बाद बैठा था और बहुत अरसे बाद बगैर किसी सहारे के खड़ा हो गया। थोड़ी देर बाद मुझे ऐसे महसूस हुआ कि मैं चल भी रहा हूं। अल्लाह की शान उस शाम को मैंने अपने पैरों पे चल के उस मुबारक घर का तवाफ किया और अल्लाह ताला ने मुझे सेहत भी अता फरमा दी। अल्लाह अकबर। तो देखिए अल्लाह ताला जब दहरिये और काफिर को मायूस नहीं करते, तो जो इंसान अल्लाह के सामने 5 वक्त सजदा करता है वो अगर अल्लाह के सामने आजजी करेगा, इखलास के साथ दुआ मांगेगा, तो अल्लाह ताला उसकी दुआ क्यों नहीं कबूल करेंगे? तो तालूत की विसात जो लोग थे वो इसी तरह के मुखलिस अल्लाह वाले थे। छोटी सी जमात थी और उनके सामने जालूत का बड़ा लश्कर था। उन्होंने भी अल्लाह से दुआ की, قالوا ربنا افرغ علينا صبرا, अल्लाह हम पर सबर डाल दे, وثبت اقدامنا, और हमारे पैरों को जमा दे, وانصرنا على القوم الكافرين, और हमें इन काफिरों के ऊपर मदद अता फरमा दे। अल्लाह ताला की खास मदद आई। अल्लाह ताला फरमाते हैं कुरान पाक में, فهزموهم باذن الله, और फिर उन्होंने शिकस्त दे दी जालूत को अल्लाह के हुक्म से, अल्लाह के इज़्ज़न से। वक़तल दाऊद जालूत व आताहुल्लाहुल मुल्क, वक़तल दाऊद, और दाऊद अलैहिस्सलाम ने जालूत का कत्ल किया। दाऊद अलैहिस्सलाम का तस्करा यहाँ आ गया। जी हाँ, तालूत के जो लश्कर था, ये जो नेकों अल्लाह वालों का लश्कर था, उसमें एक नौजवान था जिसका नाम दाऊद था। ये दाऊद वही थे जो दाऊद अलैहिस्सलाम बाद में अल्लाह के नबी बने। یہ نیک نوجوان, اور اللہ تعالیٰ نے ان کو بہت ہی نوازا تھا, انہوں نے جالوت کو قتل کیا. اور اللہ تعالیٰ فرماتے ہیں وَآتَاهُ اللَّهُ الْمُلْكَ وَالْحِكْمَةَ وَعَلَّمَهُ مِمَّا يَشَاءُ, اللہ تعالیٰ نے اس کے بعد ان کو سلطنت بھی دی, حکمت بھی دی, اور ان کو سکھایا جو انہوں نے چاہا, جو اللہ تعالیٰ نے چاہا. تو یہ داؤد علیہ السلام نیک نوجوان تھے, اور نیک نوجوان کا حدیث پاک میں تذکرہ آیا, عبادت گزار نوجوان کا. حدیث پاک میں آتا ہے کہ وہ جوان نوجوان جس نے جوانی میں عبادت کی, وہ قیامت کے دن اللہ کے عرش کے نیچے ہوگا جب کوئی اور سایہ نہیں ہوگا. تو حدیث پاک میں اس عبادت گزار نوجوان کو پسند کیا گیا. تو داؤد علیہ السلام نے جالوت کو قتل کیا. تفسیر ابن کثیر میں لکھا ہے کہ تالوت جو تھے, جو بادشاہ تھے, انہوں نے کہا تھا کہ جو جالوت کو قتل کرے گا اس کے ساتھ میں اپنی بیٹی کا نکاح بھی کروں گا, اس کو اپنا آدھا مال بھی دوں گا, اس کو حکومت میں بھی شریک کروں گا. تو داؤد علیہ السلام نے یہ کام کر دیا تو ان کی بیٹی سے نکاح بھی ہو گیا, اور پھر بعد میں مستقل بادشاہ بھی وہ بن گئے, اور اللہ تعالیٰ کی رحمت کی نگاہ بھی ہو گئی, اور ان کو نبوت بھی مل گئی. پھر اللہ تعالیٰ فرماتے ہیں ان کو حکمت بھی عطا فرمائی. یہ حکمت سے مراد نبوت ہی ہے. وَعَلَّمَهُ مِمَّا يَشَاءُ, اور اس ان کو وہ سکھایا جو اللہ نے چاہا. مثال کے طور پہ آتا ہے نصوص میں کہ ان کو بغیر آلات کے ذرا بنانی سکھائی اللہ تعالیٰ نے, جانوروں کی بولی سکھائی. یہ تمام چیزیں داؤد علیہ الصلوۃ والسلام کو, اور بھی بہت ساری چیزیں اللہ تعالیٰ نے سکھائیں. آگے اللہ تعالیٰ فرماتے ہیں وَلَوْلَا دَفْعُ اللَّهِ النَّاسَ بَعْضُهُمْ بِبَعْضٍ لَفَسَدَتِ الْأَرْضُ, اگر اللہ تعالیٰ بعض کو بعض کے ذریعے سے دھکیل نہ دیتے, دفع نہ کر دیتے, تو پوری دنیا میں فساد آ جاتا. کیا مطلب؟ کہ اگر اللہ تعالیٰ نیکوں کی جماعت کے ذریعے سے بری جماعت کو اگر ہراتے نہ ہر تھوڑے عرصے بعد, تو پوری زمین میں فساد آ جاتا. اللہ کی مساجد اور اللہ تعالیٰ کے جہاں نام لیے جاتے ہیں ان جگہوں کو ختم کر دیا جاتا, اللہ کا نام لینے والا کوئی نہ ہوتا, فساد آ جاتا. تو اللہ تعالیٰ فرماتے ہیں اللہ تعالیٰ ہر کچھ عرصے بعد ایک ظالم کو جو ہے وہ نیکوں کے ذریعے سے ختم کرواتے ہیں. حدیث پاک میں آتا ہے کہ یہ جو نیک لوگ ہوتے ہیں, ایماندار بندہ اگر کوئی ہو, نیک بخت ایماندار ایک بندہ ہو, اس کی برکت سے 100-100 گھر جو قریب ہوتے ہیں, اللہ تعالیٰ اس کی برکت سے 100-100 گھروں کو بلاؤں سے محفوظ رکھتے ہیں. چنانچہ ابن کثیر رحمۃ اللہ علیہ نے یہ حدیث کو بھی نقل کیا ہے کہ اللہ تعالیٰ قیامت تک ہر زمانے میں 60 اشخاص ایسے رکھتے ہیں کہ جن کی وجہ سے اللہ تعالیٰ تمہاری مدد فرماتے ہیں. اور ایک اور حدیث میں آتا ہے نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ میری امت میں ہر وقت 30 ابدال ہوتے ہیں جن کی وجہ سے تمہیں روزیاں ملتی ہیں, تمہارے لیے بارشیں ہوتی ہیں, تمہارے لیے اللہ تعالیٰ مدد بھی کرتے ہیں. اس حدیث کو روایت کرنے والے حضرت مجاہد رحمۃ اللہ ہیں. حضرت مجاہد رحمۃ اللہ علیہ فرماتے ہیں کہ حضرت حسن بصری رحمۃ اللہ علیہ میرا خیال ہے کہ ان 30 ابدال میں سے تھے. تو ہر زمانے میں یہ 30 ابدال ہوتے ہیں, تو اللہ کے نیک بندے ہوتے ہیں جن کے ذریعے سے اللہ تعالیٰ برائی کو دور کرتے ہیں. اور اللہ تعالیٰ فرماتے ہیں کہ اگر ایسا نہ ہوتا کہ بعضوں کے ذریعے سے بعض کو دور کیا جاتا اور برائیوں کو ختم نہ کیا جاتا, لَفَسَدَتِ الْأَرْضِ, پوری زمین میں فساد آ جاتا. وَلَكِنَّ اللَّهَ ذُو فَضْلٍ عَلَى الْعَالَمِينَ, لیکن اللہ تعالیٰ اس جہان کے لوگوں پر بڑے ہی مہربان ہیں. اگلی آیت میں اللہ تعالیٰ فرماتے ہیں تِلْكَ آیَاتُ اللَّهِ, یہ اللہ کی آیتیں ہیں, نَتْلُوهَا عَلَيْكَ بِالْحَقِّ, یہ تجھ کو سناتے ہیں ٹھیک ٹھیک سچائی کے ساتھ. وَإِنَّكَ لَمِنَ الْمُرْسَلِينَ, اور بے شک آپ ہمارے رسولوں میں سے ہیں. تو یہ دوسرے پارے کی آخری آیت ہے, اور اس میں خطاب اللہ تعالیٰ نے اپنے محبوب سے کیا. فرمایا تِلْكَ آیَاتُ اللَّهِ نَتْلُوهَا عَلَيْكَ, یہ جتنی بھی آیتیں ہیں یہ ہم تجھ پر تلاوت کر رہے ہیں, ہم آپ کو سنا رہے ہیں اے محبوب بالحق سچائی کے ساتھ سنا رہے ہیں. اور پھر پکی بات فرمائی انک لمن المرسلین, بے شک آپ ہمارے رسولوں میں سے ہیں. یہاں آ کے آج کا سبق بھی مکمل ہوتا ہے اور ساتھ ساتھ یہ قرآن پاک کا دوسرا پارہ بھی مکمل ہوتا ہے. اللہ تعالیٰ کی رحمت سے, اللہ کی برکت سے آج الحمدللہ یہ دوسرا پارہ مکمل ہو گیا. اللہ تعالیٰ ہمیں اس مبارک کلام کو پڑھنے کی اور اس پر عمل کرنے کی توفیق عطا فرمائے, اس کو یاد کرنے کی توفیق عطا فرمائے. ایک مرتبہ پھر ترجمہ دیکھ لیجئے. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. ولما برزوا لجالوت وجنوده, اور جب سامنے ہوئے جالوت کے اور اس کی فوجوں کے, تالوت اور ان کی فوجیں, قالوا, تو کہا تالوت کی فوجوں نے, ربنا افرغ علینا صبرا, اے اللہ ہمارے دلوں پر ہم پر صبر ڈال دیجئے, وثبت اقدامنا, اور ہمارے پیروں کو جما دیجئے, وانصرنا علی القوم الکافرین, اور ہماری مدد کیجئے اس کافر قوم پر, فہزموہم باذن اللہ, پھر شکست دے دی اللہ تعالیٰ نے جالوت کو, باذن اللہ, اپنے حکم سے, اللہ کے حکم سے, وقتل داوود جالوتا, اور قتل کیا داؤد علیہ السلام نے جالوت کو, وآتاہ اللہ الملک, اور اللہ تعالیٰ نے داؤد علیہ السلام کو پھر سلطنت عطا فرمائی, والحکمت, اور ان کو حکمت عطا فرمائی, وعلمہ مما یشا, اور ان کو وہ علم دیا جو اللہ تعالیٰ نے چاہا, ولولا دفع اللہ الناس ببعضہم ببعض, اور اگر ایسا نہ ہوتا کہ اللہ تعالیٰ دفع کر دیتے ایک بعض لوگوں کو بعض کے ذریعے سے, لفسدت الارض, تو پورے زمین میں فساد آ جاتا, ولکن اللہ ذو فضل علی العالمین, لیکن اللہ تعالیٰ جہان کے لوگوں پر بڑے فضل والے مہربان ہیں. تلک آیات اللہ نتلوہا علیکا, یہ اللہ کی آیتیں ہیں جو ہم آپ کو سناتے ہیں, بالحق سچائی کے ساتھ, حق کے ساتھ, وَإِنَّكَ لَمِنَ الْمُرْسَلِينَ, اور بے شک آپ جو ہیں وہ ہمارے رسولوں میں سے ہیں. سبحان ربک رب العزة عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین. اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد, مبارک وسلم.